रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। पश्चिमी तथा स्थानीय वायुको प्रभावले अझै 3 दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। हुम्लाको तिल गाउँमा हिमताल फुटेर प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहत प्रदान गर्ने गृह मन्त्रालयको निर्णय। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित 5 जना विरूद्ध 5,79,00,000 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर। प्रतिनिधि सभाबाट जलस्रोत विधेयक 2081 बहुमतले पारित। र इजरायलद्वारा गाजा क्षेत्रमा 2 महिनापछि खाद्यान्न आपूर्तिका लागि स्वीकृति। अब समाचार विस्तारमा। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले 3 दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले पनि देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रही हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाका मौसमविद संजीव अधिकारीले आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै 3 दिनसम्म पानी पर्ने सम्भावना रहेको बताउनुभयो। उहाँका अनुसार अहिले प्री मनसूनको समयमा खास गरी साँझको समयमा चट्याङ सहितको वर्षा हुने गर्छ। गृह मन्त्रालयले हुम्लास्थित नामखा गाउँपालिका 6 तिल गाउँमा हिमताल फुटेर प्रभावित भएका परिवारलाई तत्काल उद्धार र राहत प्रदान गर्ने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा आज बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्ययन टोली गठन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। जलवायुविद मनजित ढकालले हालको अवस्था हेर्दा हिमताल फुट्ने खतरा बढ़िरहेकोले अनुसन्धानमा ध्यान दिनुपर्ने र पूर्व सूचना प्रणाली जडानमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डमजुल लामा भोटेले तिलगाउँका बासिन्दा जोखिममा रहेको भन्दै तत्काल उद्धार तथा सहायताका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद लामाले 4700 मिटर माथि रहेको हिमताल फुट्दा तिलगाउँका 18 घर परिवार प्रभावित भएका र उनीहरू त्रिपालमुनि बसिरहेको, सिंचाई कुलो क्षतविच्छेद बनेको र 15 किलोवाट क्षमताको विद्युत परियोजना तहस नहस भएको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित 5 जना विरूद्ध 5,79,00,000 रूपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2075-76 खरिद गरिएका मुख्य प्राविधिक उपकरणहरूको मूल्य अनलाइन स्रोतमा प्राप्त हालको मूल्य सूचीभन्दा बढ़ी पाइएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। राष्ट्रिय सूचना प्रविधि केन्द्रले 26,29,53,000 रूपियाँ लागत अनुमान तयार गरी पेश भएको बोलपत्रमा म्याक्स इन्टरनेशनललाई भ्याट बाहेक 3,14,00,000 रूपियाँ भुक्तानी भएको देखिएको, मिलेमतोमा स्वार्थ बाँझिने गरी लागत अनुमान तयार गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ। यसै गरी केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत नीम बहादुर वली, म्याक्स इन्टरनेशनल प्राली र कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन विरूद्ध विगो 5,79,00,000 रूपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ। नारायणघाट बुटवल सड़क आयोजनाले करिब 94 किलोमिटर एकतर्फी कालो पत्रे भएको जनाएको छ। आयोजनाले आज एक विज्ञप्ति जारी गर्दै अब करिब 114 किलोमिटर सड़क मध्ये 94 किलोमिटर कालो पत्रे सड़क भएर यात्रा गर्न सकिने जानकारी दिएको हो। बाँकी रहेको अधिकांश भाग दाउन्ने क्षेत्रमा रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। दाउन्नेमा हाल कल्भर्ट निर्माणको काम भइरहेको र अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। साथै सड़क ढलान गर्ने काम पनि समानान्तर रूपमा जारी रहेको छ। हालसम्मको भौतिक प्रगति 66.50% हाराहारीमा रहेको विज्ञप्तिमा उल्लेख छ। दाउन्नेको झण्डै 14 किलोमिटर कालो पत्रे नहुँदा अझै पनि यो खण्ड भएर यात्रा गर्न निकै कष्टकर रहेको छ। प्रतिनिधि सभाको आजको बैठकले जलस्रोत विधेयक 2081 बहुमतले पारित गरेको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रस्तुत गर्नुभएको जलस्रोत विधेयक 2081 सभाको बहुमतले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री खड्काले जलको उपयोग र संरक्षणका लागि कानूनी व्यवस्था गर्न विधेयक महत्वपूर्ण हुने बताउनुभयो। उहाँले जलविद्युत विकास, जलको क्षमता तथा त्यसको संरक्षण र जलको बाँडफाँड न्यायोचित ढंगले कसरी गर्न सकिन्छ भन्ने कुरा विधेयकले स्पष्ट गरेको बताउनुभयो। छलफलमा सांसदहरूले संघीयता र तीन तहको सरकारको समन्वयको विषयलाई विधेयकले समेटेको, जलको बहुउपयोग, जलस्रोतमा हुने प्रदूषण नियन्त्रण गर्ने लगायतका विषय विधेयकमा समेटिनु सकारात्मक भएको बताउनुभयो। सांसदहरूले जलस्रोतको समग्र व्यवस्थापन गर्न आएको विधेयकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री रमेश लेखकले चैत 15 गते काठमाडौँको तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री लेखकले आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कार्यवाहीको दायरामा ल्याइने बताउनुभयो। उहाँले कुनै पनि घटनालाई धर्मका नाममा उन्मुक्ति दिन नमिल्ने बताउनुभयो। सांसदहरू प्रेम सुवाल, निशा डाङ्गी, सोभिदा गौतमले गृहमन्त्री लेखकलाई प्रश्न सोध्नु भएको थियो। राष्ट्रिय सभाको आजको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2080 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले चलचित्र विधेयक 2081 सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आयोजनाहरू समयमै सम्पन्न नहुनुमा कुनै पक्षको स्वार्थ देखिए त्यसको छानबिन गरी उपयुक्त कदम चाल्ने बताउनुभयो। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीगत स्वार्थ नहेरी सुशासन, समृद्धि र अखण्डताका लागि काम गरिरहेको बताउनु भएको छ। नेपाल उत्पीड़ित जातीय मुक्ति समाजको सातौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ़न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस 2082 भव्यताका साथ मनाउन आह्वान गर्नुभएको छ। प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठनपछि उहाँले जनस्तरमा समेत दिवस भव्यताका साथ मनाउन आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले कुनै राजनीतिक दल वा सरकारको पक्षमा भन्दा आधारभूत जनताको पक्षमा आफ्नो समाचार तथा कार्यक्रम निर्माण गरी जनतालाई सुशिक्षित गराउनु पर्नेमा जोड़ दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले आज काठमाडौँमा आयोजना गरेको रूपान्तरण बहस कार्यक्रममा मन्त्री गुरूङले नेपाल टेलिभिजन र रेडियो नेपालले मुलुकको विकास तथा समृद्धि, राष्ट्रिय एकताको प्रवर्धन र धार्मिक, सांस्कृतिक, साम्प्रदायिक र भाषिक सहिष्णुतालाई अभिवृद्धि गर्न प्रसारण केन्द्रित हुनुपर्ने आवश्यकता औल्याउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। तनहुँको रिसिङ गाउँपालिका 3 सोलुङमा घाँस काट्ने क्रममा लडेर आज 2 जनाको मृत्यु भएको छ। सोलुङ स्थित कटोरके सामुदायिक वनमा घाँस काट्न गएका सोही ओडा बस्ने 62 वर्षीय श्रीमाया राणा र देवघाट गाउँपालिका दुई बस्ने 26 वर्षीय खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। बिहान 7 बजे घाँस काट्न गएका उनीहरू नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी 100 मिटर तल उनीहरूको शव भेटिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले 2 महिनाभन्दा लामो नाकाबन्दीपछि गाजा क्षेत्रमा आधारभूत खाद्यान्न प्रवाहका लागि अनुमति दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। पछिल्लो पटक गाजामा सेनाले अपरेशन अभियान शुरू गरेको घोषणा गरेको केही समयपछि इजरायल र हमासले युद्ध रोक्नका लागि कतारमा अप्रत्यक्ष छलफल गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सेनाको सिफारिशमा गाजामा भोकमरीको अवस्था आउन नदिन आधारभूत खाद्यान्न प्रवेशलाई अनुमति दिने जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बजेटमा राखिने आयोजनाहरूको प्राथमिकीकरण गरेर संख्या घटाउन आवश्यक रहेको योजना आयोगका पूर्व उपाध्यक्ष तथा सदस्यहरूले बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2082-83 बजेट ल्याउन अब 10 दिन मात्र बाँकी रहँदा सरकारलाई योजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परेको छ। सरकारी राजस्व अपेक्षा अनुसार उठ्न नसकेको र सार्वजनिक ऋणको ग्राफ निरन्तर घट्दै गएको अवस्थामा राष्ट्रिय स्रोत अनुमान समितिले दिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ अनुसार सरकार स्रोत जुटाउन नसक्ने अवस्थामा पुगेको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले आगामी आर्थिक वर्षको बजेटको स्रोतको व्यवस्थापन र आयोजनाको प्राथमिकीकरण चुनौतीपूर्ण रहेको बताउनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदीश चन्द्र पोखरेलले संसद विकास कोष सञ्चालन कार्यविधि तथा योजना छनौट आधारमाथि प्रश्न गर्ने ठाउँ हुन सक्ने उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोगका अर्का पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्रीले पर्याप्त अध्ययन र पूर्व तयारी नभएका योजना बजेटमा राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो। त्यसै गरी राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले साधन र स्रोतको सीमितता, खुला सीमा क्षेत्र र चोरी पैठारी, कमजोर निजी क्षेत्रको कार्य सम्पादन जस्ता कारणहरूले चुनौती खड़ा गरेको बताउनुभयो। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत यस वर्ष 354 परियोजनाहरूमा अनुसन्धानको काम भइरहेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद प्रेम सुवालले सोध्नु भएको लिखित प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बालीनालीतर्फ 106, पशुपालनतर्फ 77, बागवानीतर्फ 70, गहुँ क्षेत्रतर्फ 41, मत्स्यपालनतर्फ 35 परियोजनामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
नेपाल आईसीसी महिला टी20 विश्वकप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको छ। सोमबार सम्पन्न सुपर 3 चरणको पहिलो खेलमा युएलाई 5 विकेटले हराउँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनौट भएको हो। पहिलो चरणबाट 3 समूहको समूह विजेता सुपर 3 छनौट हुने प्रावधान अनुसार नेपाल, थाइल्याण्ड र युए अघि बढेका थिए। सुपर 3 शीर्ष 2 ग्लोबल छनौटमा पुग्ने नियम अनुसार नेपाल र आयोजक थाइल्याण्ड छनौट हुन सफल भएका हुन्। आइतबार थाइल्याण्डसँग पराजित भएको र सोमबार नेपालसँग पनि हारेपछि युएको सम्भावना समाप्त भयो। जितमा नेपालले 1 खेल अगाडि 7 अङ्क बनायो। थाइल्याण्डले पनि 1 खेल अगाडि 8 अङ्क जोडेको छ। युएले भने सबै खेल सकिँदा 6 अङ्क मात्र बनायो। यसअघि नेपालले ग्रुप सीबाट 5 अङ्क बनाउँदा थाइल्याण्ड र युएले आफ्नो समूहबाट 6-6 अङ्क जोडेर सुपर 3 स्थान बनाएका थिए। टेस्ट थाई क्रिकेट मैदानमा नेपालले जितको लागि 115 रनको चुनौती 19 ओभर 3 बलमा 5 विकेट गुमाउँदै पूरा गर्यो। अब नेपाल र थाइल्याण्ड बीच एसिया क्वालिफायरको अन्तिम खेल मंगलबार हुनेछ। ग्लोबल क्वालिफायरमा कुल 10 राष्ट्रबीच विश्वकप प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। एसियाबाट नेपाल र थाइल्याण्डसँगै अमेरिकाबाट युएस र 2024 विश्वकपबाट स्कटल्याण्ड र बंगलादेशले ग्लोबल क्वालिफायर खेल्ने निश्चित भएको छ। अब युरोपबाट 2, अफ्रिकाबाट 2 र इस्ट एसिया पेसिफिकबाट 1 गरी 5 राष्ट्र छनौट हुनेछन्।
अब मौसम। आगामी 24 घण्टामा देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पश्चिमी तथा स्थानीय वायुको प्रभावले अझै 3 दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। हुम्लाको तिलगाउँमा हिमताल फुटेर प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहत प्रदान गर्ने गृह मन्त्रालयको निर्णय। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित पाँचजना विरूद्ध 5,79,00,000 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर। प्रतिनिधि सभाबाट जलस्रोत विधेयक 2081 बहुमतले पारित र इजरायलद्वारा गाजा क्षेत्रमा 2 महिनापछि खाद्यान्न आपूर्तिका लागि स्वीकृति। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।